SBS Radio. SBS Nepali Radio online र mobile मा.
सरी मायाजी, के गर्दै हुनुहुन्छ अहिले?
म यही मानव बेचबिखन विरुद्धको यात्रामै निरन्तर.
तपाईँ जुन बेलादेखि लाग्नु भयो यो क्षेत्रमा र अहिलेको कुरा गर्दाखेरि होइन, बेचबिखनमा पर्नुभएको दिदी बहिनीहरूलाई समाजमा पुनर्स्थापना भएर बस्नलाई कतिको सजिलो गाह्रो के छ अहिले अवस्था?
अझै पनि सहज छैन. हुन त यो अभियान सुरु भएकै दशकौँ कति दशक पार भइसक्यो, होइन? हुँदाहुँदै पनि हाम्रो समाजमा समस्यामा परेको व्यक्तिप्रति हेर्ने दृष्टिकोण, सोच्ने सोच, गर्ने व्यवहार चाहे जति सकारात्मक चाहिँ बन्न सकेको छैन.
राज्यले पनि र तपाईँहरू जस्तै अभियन्ताहरूले पनि र विभिन्न सङ्घ संस्थाले पनि यो समस्या कम गर्न अथवा यसरी यो समस्यामा पर्नुभएको दिदीबहिनीहरूलाई मद्दत गर्न, समाजमा फेरि पुनर्स्थापित गराउनु पर्छ भनेर लाग्नु भएको थुप्रै समय भयो. त्यही पनि यो समस्या किन हल हुन नसकेको होला?
एउटा त मानव बेचबिखनको घटना आज पनि फराकिलो हिसाबले ठुलो सङ्ख्यामा भइराखेको छ, विविध कारण, विविध प्रयोजनको लागि, होइन? त्यो सँगै समस्यामा परेर फर्किन सफल भएको व्यक्तिप्रतिको समस्या भनेको चाहिँ जबसम्म समाजमा सकारात्मक सोचको विकास हुँदैन, त्यो सोचलाई कार्यान्वयन गर्ने वातावरण बन्दैन, तबसम्म त्यति छिट्टै आमूल परिवर्तन चाहिँ आउँदैन.
नीति परिवर्तन गर्नु छ भने त सरकारका गएर ढकढकाउँदा हुन्छ. अब यो समाजमा व्याप्त सोचलाई कसरी परिवर्तन गर्न सकिन्छ?
यसको लागि धेरै लडाइँ गर्नुपर्नेछ. यो सजिलो छैन. जति भौतिक निर्माणमा देखिने आमूल परिवर्तन छ त्यसको तुलनामा सयौँ गुणा जटिल छ मान्छेको, व्यक्ति व्यक्ति विशेषको, समाजको सकारात्मक सोचमा ल्याउनलाई. यति हुँदाहुँदै पनि निरुत्साहित हुने अवस्था त छैन. धेरै कुराहरूलाई सकारात्मक पाटबाट आइसकेको छ.
जस्तै के हुन्छ?
जस्तो हिजो केही समय थियो यस्तो समस्यामा परेर फर्केको व्यक्ति भनिसकेपछि परिवारले लिन चाहे पनि समाजले छिछि दुरदुर गर्थ्यो. समाजको डरले परिवारले आफ्नो सन्तानलाई लिन सकेको अवस्था थिएन. तर आजको दिनमा के परिवर्तन भएको छ भने केही गरी खान सक्ने, आफूमा केही विकास गरेर अगाडि बढ्न खोज्ने व्यक्तिको लागि चाहिँ एक्सेप्टेड भएको छ, स्वीकार्य वातावरण भएको छ. त्यसले के देखिन्छ त भने एउटा चाहिँ व्यक्ति आफूले पनि विगतको भोगाइबाट सिकेर यो समाजमा म रहनुपर्छ भन्ने अडिट लिनु पर्ने रहेछ. तर त्यसको मतलब मैले अग्नि परीक्षा लिनु त भनेको होइन, तर पनि आवश्यकता त्यो रहेछ, होइन? व्यक्ति आफू आत्मविश्वासको साथमा निरन्तर लड्नु पर्यो, लागि पर्नु पर्यो र मेरो जिम्मेवारी यो हो, म गर्न सक्छु भनेर हिम्मतको साथमा सहयोगी हात लिएर अगाडि बढ्नु पर्यो. जसले भनिन्छ नि, उखानै छ नि, बोल्नेको पिठो बिकिन्छ, नबोल्नेको चामल बिक्दैन भने जस्तै, आज हामी आफ्नो समाजमा, आफ्नो परिवारमा, सिङ्गो देशमा स्थापित हुनको लागि हामी आफैले पनि धेरै मेहनत गर्नुपर्ने रहेछ जस्तो हामीले गरिरहेछौँ.
तपाईँकै कुरा गर्दाखेरि होइन, स्ट्रगलको कुरा गरौँ, होइन, तपाईँलाई कतिको गाह्रो भयो समाजमा फेरि पुनर्स्थापित हुनलाई?
टेक्ने खुड्किलो र समाउने हाँगै थिएन है. बसे त्यही संस्थाको पुनर्स्थापनामा बस्यो. त्यसपछि बाहिर निस्केपछि गर्ने के त? हामीसँग सिप छैन, रोजगार छैन, कहीँ गएर लडेर खाउँ भने सर्टिफिकेट छैन है. परिवारमा फर्केर जानलाई फेरि पनि मेरो आफ्नो समस्या चाहिँ के थियो भने त्यहाँ दलाल विरुद्ध म लडिरहेकी थिएँ, कानुनी प्रक्रिया अगाडि बढेको थियो. तर न्यायको ढोकामा त म पुगेका थिएँ, तर मैले त्यो न्याय त पाइसकेको थिएन, होइन? पाए पनि भलै कागजमा हुन्थ्यो, तर मैले सामाजिक न्याय पाइएन. जति बेला म कानुनी प्रक्रियामा गएकै कारणले मेरो दाई भाउजूलाई सहयोग गर्ने सहयोगीहरूलाई धम्की आए, घोट समेत जलाए, दलालको आफन्त
धम्की दिएर
दलालको सहयोगीहरूले एउटा सामाजिक सुरक्षाको अभाव, आर्थिक समस्या, सामाजिक यहीको व्यवहार, यी सबै कुराको चपेटा। अब सँगसँगै म कुनै समय सामाजिक बहिष्कारमा परेको व्यक्ति पनि हो।
त्यो तपाईँको जुन समस्या थियो त्यसबाट कसरी अगाडि बढ्नुभयो र यो अवस्थासम्म आइपुग्नुभयो?
यो सबै मेरो लागि शिक्षा हो। त्यति बेलाको लागि पीडा थियो, मैले पीडाको महसुस गरेँ, तर त्यो पीडा मात्र नभए मेरो लागि शिक्षा हो, जसले गर्दा म त प्रतिनिधि पात्र हो यो समस्याको। म जस्तो हजारौँ दिदीबहिनी तत्कालीन समयमा अझै जटिल अवस्थामा हुनसक्छ भनेर सामाजिक बहिष्कारको विरुद्ध मैले आवाज उठाएँ, अपराध विरुद्ध मैले कदम चाली, जो चाहिँ 128 जना नेपाल फर्किँदा म एक्लो पहिलो व्यक्ति हो कि आफ्नो व्यक्तिगत प्रयासमा अपराधीलाई कानुनी दायरामा ल्याउन पहल गरेँ। बिस्तारै उठ्दै गरेपछि सहयोगी हातहरू तमाम निस्क्यो, थुप्रै सङ्घ संस्था, थुप्रै अग्रजीहरूले मलाई पछिल्लो दिनमा सहयोग गर्नुभयो, जसले गर्दाखेरि मेरो पीडाको भोकाई, त्यो भोकाईलाई सिकाइको रूपमा लिँदै सहयोगी हातहरूको पहिचान गर्दै सहयोग लिँदै अगाडि बढ्दै जाँदा आजको दिनसम्म आइपुगेँ।
यो बिचमा तपाईँलाई आफ्नो सम्झिँदाखेरि चाहिँ सब त्यो बेलामा सबभन्दा कठिन समय चाहिँ कुन थियो?
तत्कालीन त्यति बेलाको समयमा सबभन्दा गाह्रो मलाई पहिलो चाहिँ कानुनी रूपमा लड्दाखेरि हो। बकपत्र नभएसम्म म धेरै जोखिममा थिएँ, अनि मेरो परिवार समेत कति बेला गुमाउन पर्ने हो भन्ने धरातलमा थियो। र त्यसपछि केही वर्षसम्म पनि परिवार भनेर जानलाई मलाई यो खुल्ला आकाशमुनि हुँदाहुँदै पनि ओडारभित्र बसे जस्तो लाग्थ्यो है।
के कारणले
जान चाहन्थे? समाजमा भएको व्यक्तिहरूले कुरा काट्थ्यो, छिछी दुर दुर गर्थ्यो, होइन बिग्रेर आएकी भन्थे, कतिले आम्ने सामने नै भन्थे भने कतिले पछाडि कुरा काट्थे। यो वाक्यांशहरू अहिले पनि दोहोऱ्याउँदाखेरि पीडा हुन्छ कहिलेकाहीँ है, तर बाँकी जीवन जिउनलाई पनि कति पटक त्यही अवस्थालाई दोहोऱ्याउँदै प्रहार गर्दो रहेछ यो समाजको व्यक्तिहरूले, होइन छिया छिया हुन्छ कि मुठो सम्झिँदा, होइन त्यस्तो दिनहरू भोग्यो। र त्यो सँगसँगै यो अप्ठ्यारो भन्ने चिज चाहिँ जीवनको छाया जस्तै रहेछ, कहिले नछोड्दो रहेछ साथी। जस्तो अवस्था अनुसारको समस्या चाहिँ सँगसँगै आउँदो रहेछ। त्यति बेला एउटा पीडाबाट बाहिर निस्किँदै गर्दाखेरिको समस्या सामाजिक बहिष्कारको थियो, बहिर्भावको थियो, कुरा काट्ने थियो, मान्छेले विश्वास गर्दैनथ्यो। कोही व्यक्ति विशेष गरी सबभन्दा अप्ठ्यारो कुरा भनेको चाहिँ बाटोमा हिँड्दै गर्दा कोही पुरुष व्यक्ति भेट्यो र त्यो पुरुष व्यक्तिले अचानक मसँग बोल्यो, अथवा मैले चिन्ने कोही भेटेर वार्ता अब सन्चो बिसन्चो भन्दै अगाडि पछाडि गरेर यात्रा गरिरहेको बेलामा जो कोहीले देख्यो भने ल यो त बिग्रेर आएको मान्छे, अब उनीहरूको शब्द है यो सापट्टि मात्रै लिएको मैले, बिग्रेको मान्छे ऊ दुई खुट्टा टेकेको केटा मान्छे देख्नै हुँदैन, गफ गरिहाल्छ। यस्तो कुरा त म नाम त लिन चाहन्न, कसैले बाँकी राखेन, केही केही व्यक्तिहरूले त्यस्तो आरोप पनि लगायो। त्यो एउटा कालखण्ड त पार भयो, तर आजको जुन सङ्घर्षमय अवस्थाले आजको दिनसम्म आइपुग्दा पनि अवस्था अनुसार फरक समस्या जहाँ पनि हुँदो रहेछ। आजको दिनमा अभाव केमा खड्किन्छ भने,
तपाईँ जस्तो अभियन्तालाई होइन, तपाईँ त अहिले समाजमा चिनिएको व्यक्ति हो, तपाईँलाई अहिले पनि समस्या छ र?
हामी जस्तो सामाजिक कार्यकर्ताको समस्या भनेको चाहिँ के हुन्छ भने, जति बेला चाहेर नचाहेर सँगै यात्रा गर्नुपर्छ होइन सवाल गत हिसाबमा यसरी सवाल गत हिसाबमा एउटै पङ्क्तिमा उभिएर हिँड्ने क्रममा सँगैको पङ्क्तिका अर्को व्यक्तिले चाहिँ असहयोगी भूमिका निभाउँछ है बाहिर जस्तो तपाईँ र मेरो कुरा गरौँ अहिले हामी दुईजना वार्ता गरिरहेछौँ सँगै छौँ आफ्नो ठाउँमा ओके भयो राम्रो भयो तर जति बेला तपाईँ र मेरो थोरै दूरी आम्ने सामनेबाट फरक बाटो लाग्नु बित्तिकै मैले तपाईँको ब्याग बाइटिङ गर्छ भने त्यहाँनिर के हो त त्यो भनेको तपाईँको तपाईँले गरेको कार्यलाई तपाईँको उपस्थितिलाई मैले नपचाएको हो त्यस्तो वातावरण त मैले धेरै देखाएको छु है र यस्तो वातावरणले चाहिँ के हुन्छ भने होला व्यक्तिले त एकछिनलाई मजाले ला खुट्टा तान्ला त्योभन्दा म अगाडि बढ्नुपर्छ त भन्ला तर सिङ्गो अभियानलाई नै असर पर्छ दुई यात्रामा कतिपय सैद्धान्तिक कार्यहरूमा चाहिँ व्यक्ति फरक भए पनि दुई बराबर एक मतले काम गर्नपर्ने हुन्छ नि त्यस्तो अवस्थाहरूमा चाहिँ त्यो दुईलाई साँच्चै नै दुई गरेर भाग लगाइदिने तत्त्वहरू धेरै हुन्छ र हामी जस्तो यो जोखिम कदममा छौँ जोखिमलाई सामना गरेर अगाडि बढिराखेको व्यक्तिहरूले चाहिँ यस्तो कुरालाई एकदमै निहालेर हेर्न सक्नुपर्छ नत्र भने हामी जहिले एक्लै हुन्छौँ हाम्रो मिल्नुपर्ने मतलाई पनि विभाजित गरिदिन्छ सँगै लडेर जुटेर लड्नुपर्ने ठाउँमा पनि एक्लै भइन्छ यस्तो कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्छ जस्तो लाग्छ हामी
यतिका वर्ष भएपछि पनि तपाईँले यस्तो समस्या छ भनिराख्नु भएको छ होइन उद्धार भएर आउने दिदीबहिनीहरूको सङ्ख्या बढिरहेछ र छिटो छिटो आउने होइन थुप्रै आइराख्नु भएको छ पछिल्लो समय भारतबाट 100 जनाभन्दा बढी भयो यसरी आउने दिदीबहिनीहरूलाई तपाईँलाई त यस्तो समस्या छ भने उहाँहरूलाई कस्तो समस्या होला
अब यहाँनिर के छ भने साँच्चै नै समस्याको पहिचान गरेर म माथि यस्तो समस्या भयो भनेर खुलेर बोलेको अवस्थामा झन् जटिल छ त्यसैले पनि आज पनि समस्यामा परेको सङ्ख्या र कानुनी प्रक्रियामा जाने खुलेर मुद्दा मामिलामा लड्ने सङ्ख्या धेरै कम छ है र यो यसको असर चाहिँ कहाँनिर देखिन्छ त भने जब समस्यामा परेको व्यक्तिलाई खुलेर बोल्ने वातावरण दिँदैन लड्नलाई साथ दिँदैन तब त अपराधीहरू चाहिँ मौलाउँछ है मलाई म एकजनालाई अप्ठ्यारोमा पार्ने चारजना व्यक्ति छ भने म एकजना चुप लाग्नु बित्तिकै त्यो चारजनाले त वर्षको 40 जनालाई समस्यामा पार्छ है त्यसले गर्दा म एकजनालाई बोल्न सक्ने बनाउनु नै 40 जनालाई बचाउनुको लागि कडी हो नि यो कुरोलाई चाहिँ हामीले हाम्रो समाजले हाम्रो हरेक तहको व्यक्तित्वले जान्न जरुरत छ
यो कसरी बुझाउन सकिन्छ तपाईँको कुरा सुन्दाखेरि चाहिँ यो विषयलाई गम्भीरतापूर्वक नलिएको भन्ने तपाईँको भन्न खोजेको जस्तो बुझ्यो यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ जस्तो लाग्छ
यसको लागि सहयोगी संयन्त्रहरू बन्नपर्छ स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका योजनालाई तहगत हिसाबमा कार्यान्वयन गर्न सक्नुपर्छ कार्यान्वयन गर्ने सबभन्दा तल्लो तह भनेको हाम्रो परिवार हो हाम्रो समाज हो त्यसपछि हाम्रो स्थानीय सरकार हो स्थानीयभित्र रहेको सामाजिक सङ्घ सङ्गठन हो यी तहगत हिसाबको जिम्मेवारी बाँडफाँड गर्दै आफ्नो आफ्नो भूमिका निर्वाह गर्ने प्रयत्न गर्नुपर्छ र व्यक्ति पनि अगाडि आउन सक्नुपर्छ एकपटक समस्यामा पर्नु व्यक्तिको दोष पनि होइन र जीवनको अन्त्य पनि होइन समस्या हर कोहीको जीवनमा छ तर त्यो समस्याबाट सिकाइ लिएर अगाडि बढ्नपर्छ
तपाईँले भन्न खोज्नुभएको यो नियम कानुन बनाएर भन्दा पनि समाजमै चेतना फैलाएर परिवर्तन गर्नुपर्छ यो समस्या समाधान गर्न
नीति नियम आवश्यकता छ त्यो नीति नियमलाई परिपालन गर्ने त परिवार समाजदेखि राज्य तहसम्म जान्छ नि त हरेक तहको जिम्मेवारी फरक फरक छ
SBS नेपाली हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्
Hear more stories in your language by visiting sbs.com.au